সবই জানা লাই ফিরিপেনি ইসু খুশকো না মা জয় মেসি আমি মতো সম্পূর্ণ লাই আজ কো রিভিজন ক্লাস মা মো তপাইলাই স্বাগত করনা চাহছ আজ যে আমি থ্রি ওয়েজ ইয়ানি কি তিন বাটোহরুকো বিষয়মা আজ আমি হেন যাদেছ হাই আমিলে সাধারণতয় যে আমিলে দুইওটা বা দুইওটা বাটোকো বিষয়মা যে আমিলে শুনি নে রাখেকা ছ त्यो चाहिँ साँगुरो बाटो र फराकिलो बाटो तर मैले तिनवटा बाटो तपाईँहरूलाई भन्दै गर्दाखेरि चाहिँ तपाईँहरू चाहिँ छक्क पढ्न सक्नुहुन्छ होला अथवा तपाईँहरूको मनमा अरे तेस्रो बाटो चाहिँ के होला त भन्ने प्रश्न पनि तपाईँहरूले गर्दै गर्नुहुन्छ होला तर आजको पाठको अन्तिममा चाहिँ हामी तेस्रो बाटो के रहेछ भन्ने कुरालाई पनि हामी चाल पाउनेछौँ आउनुहोस् हामी सर्वप्रथम पहिलो र दोस्रो यानि कि साँगुरो र फराकिलो बाटोको विषयमा हामी हेर्नेछौँ जुन चाहिँ यीशु ख्रीष्टले बताउनु भएको छ जुन चाहिँ मत्ती 7:13-14 हामी पाउँदछौँ कृपया एकजनाले प्रष्टसँग बुझ्ने भाषामा पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु हेलो हुनुहुन्छ तपाईँहरू पढिदिनुहोस् न
साँगुरो ढोकाबाट भित्र पस किनकि विनाशमा पुर्याउने ढोका फराकिलो हुन्छ र बाटो चाहिँ चौडा हुन्छ अनि त्यसबाट भित्र पस्नेहरू धेरै हुन्छन् किनभने जीवनमा पुर्याउने ढोका साँगुरो र बाटो पनि साँगुरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्
हेर्नुहोस् त यहाँनिर मत्ती 7:13-14 हामीले पढ्छौँ भने चाहिँ के कुरालाई पाइएको छ भने फराकिलो बाटोमा हिँड्ने चाहिँ धेरै व्यक्तिहरू हुन्छन् भनेर लेखिएको छ है अनि साँगुरो बाटोमा हिँड्ने व्यक्तिहरू चाहिँ थोरै हुन्छन् भनेर लेखिएको छ अब यीशुले हेर्नुहोस् त यीशुले चाहिँ के खोल्नुभयो दुईवटा बाटो यहाँनिर के लेखिएको छ दुईवटा बाटोको विषयमा यीशुले भन्दै हुनुहुन्छ एउटा चाहिँ फराकिलो बाटो अनि अर्को चाहिँ साँगुरो बाटो अब हामीले यो कुरालाई हामीले हेर्छौँ भने चाहिँ यहाँनिर चाहिँ धेरै व्यक्तिहरूले चाहिँ के पनि भन्नुहुन्छ भने यो बाटो चाहिँ जब हामी मर्छौँ अनि मरिसकेपछि चाहिँ नि अब मरिसकेपछि मात्रै चाहिँ अब हामीले चाहिँ कुन बाटोमा हिँड्ने साँगुरो बाटोमा हिँड्ने कि फराकिलो बाटोमा हिँड्ने भन्ने कुरा चाहिँ हामीले त्यहाँनिर चाहिँ निर्णय गर्नुपर्छ भन्ने कुराहरू पनि धेरै व्यक्तिहरूले सोच्नुहुन्छ बताउनुहुन्छ र त्यो धारणा राख्नुहुन्छ तर यो सही हो या होइन भन्ने कुरा चाहिँ हामी बाइबलबाट नै हामी हेर्नेछौँ कृपया इक्लेसियास्टिक है उपदेशक 9:10 पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु उपदेशक 9:10
उपदेशक 9:10 तिम्रो हातमा जे काम छ त्यो आफ्नो पुरा शक्तिले गर किनभने चिहानमा जहाँ तिमी जान्छौ त्यहाँ न त केही गर्ने न योजना गर्ने न ज्ञान न बुद्धि नै हुन्छ
आमेन हेर्नुहोस् त यहाँनिर हामीले के कुरालाई पाउँदछौँ भने जब मान्छे चिहानमा जानुहुन्छ जब मानिस चाहिँ मृत्युमा पुग्नुहुन्छ त्यसपछि चाहिँ त्यहाँ कुनै काम हुँदैन अरे है कुनै काम हुँदैन न त त्यहाँ के हुन्छ अरे त्यहाँ न त नलेज हो ज्ञानका कुरा हुन्छ न त बुद्धिका कुरा हुन्छ भनेर बताउँदछ त्यसो हो भने मत्ती 7:13-14 बताइएको कुरा चाहिँ हामीले जीवित हुँदा नै गर्नुपर्ने कुरा रहेछ भन्ने कुरा चाहिँ हामी चाल पाउन सक्दछौँ होइन त्यो चाहिँ मरिसकेपछि हामीले कुन बाटोमा फराकिलो बाटोमा हिँड्ने हो कि या साँगुरो बाटोमा हिँड्ने हो कि भनेर चाहिँ हामीले चाहिँ त्यो निर्णय गर्ने होइन तर हामी जीवित छँदा नै हामीले चाहिँ कुन बाटोमा हिँड्ने भन्ने कुरा चाहिँ हामीले निर्णय गर्नु पर्दछ अब हामीले हेर्छौँ भने जनरली है साधारणतय चाहिँ के छ भने फराकिलो बाटोले चाहिँ कहाँ लग्दछ भनेर हामीले कसैलाई सोध्छौँ भने उहाँहरूले प्रष्टै के कुरालाई बताउनुहुन्छ भने फराकिलो बाटोले चाहिँ हामीलाई कहाँ लिएर जान्छ नर्कमा लिएर जान्छ तर साँघुरो बाटोले चाहिँ हामीलाई कहाँ लिएर जाँदछ त? स्वर्गमा लिएर जाँदछ भन्ने धारणा हामी पाउँदछौँ है। त्यसो भए हामीले वचनलाई चाहिँ नियालेर हामी हेर्नेछौँ, साँच्चैकै साँघुरो बाटोले चाहिँ हामीलाई जीवनमा यानि कि स्वर्गमा लिएर जान्छ है, अनि फराकिलो बाटोले चाहिँ हामीलाई नर्कमा लिएर जाँदछ त? त्यो कुरालाई हामी हेर्ने छौँ है। यही कुरालाई हामीले अझै घोरिएर हामीले पढ्छौँ भने चाहिँ यहाँ बाइबलले प्रष्टै मत्ती 7:13 हामी पढ्छौँ भने चाहिँ त्यहाँ प्रष्टै के लेखेको छ भने हामीले फराकिलो बाटोले चाहिँ हामीलाई कहाँ लिएर जाँदछ त? अङ्ग्रेजीमा डिस्ट्रक्सनमा लिएर जाँदछ भनेर बताउँदछ भने हामी नेपालीमा हामी पढ्छौँ भने त्यसले चाहिँ हामीलाई विनाशमा पुर्याउँदछ भनेर भन्दछ है। यहाँनिर कतै तपाईँहरूले देख्नुभएको छ नर्क लिएर जान्छ भनेर? तपाईँहरूले कतै पाउनुभएको छ यहाँ देख्नुहुन्छ? बिल्कुलै तपाईँहरूले देख्न सक्नुहुन्न र देख्नु पनि हुन्न। किन? किनकि वचनले चाहिँ नर्कमा लिएर जान्छ भनेर भनेको छैन, तर फराकिलो बाटोले चाहिँ हामीलाई कहाँ लिएर जान्छ भनेर बताउँदछ भने फराकिलो बाटोले चाहिँ हामीलाई विनाशमा लिएर जाँदछ। त्यसो हो भने अब साँघुरो बाटोले चाहिँ हामीलाई कहाँ लिएर जाँदछ त? स्वर्ग भनिएको छैन, तर यहाँ चाहिँ के भनिएको छ? जीवन भनिएको छ। भलै स्वर्गमा जीवन हुन्छ, तर पनि अहिले हामी के कुरालाई हेर्नेछौँ भने यो चाहिँ साँघुरो बाटोले चाहिँ हामीलाई जीवनमा लिएर जाँदछ भन्ने कुरालाई चाहिँ हामीले यो पदबाट हेर्दै गर्दाखेरि हामीले चाल पायौँ। अब त्यसो भए फराकिलो बाटोमा हामी हिँड्दै गर्दाखेरि चाहिँ हामीलाई विनाशमा पुर्याउँछ भनेर भन्दै गर्दा के त्यो विनाश चाहिँ पैसाको आर्थिक सङ्कट हुनु त्यो विनाशमा पुग्नु हो, अथवा दुर्घटना भएर ज्यान गुमाउनु है, अथवा दुर्घटना हुनु चाहिँ त्यसले चाहिँ विनाशलाई दर्शाउँदछ र? अथवा पढ्दै गर्दाखेरि हामीले पढ्नै नसक्नु भयो भने के त्यो नै विनाश हो, या अन्य अन्य कुराहरू हेर्नुहोस् त? अथवा मायामा धोका पायो भने के त्यो नै विनाश हो र? बिल्कुलै होइन है। हामी बाइबलैबाट हेर्नेछौँ विनाश भनेको चाहिँ के हो त भन्ने कुरा चाहिँ हामी बाइबलैबाट हेर्नेछौँ। अनि विनाशले चाहिँ बाइबलमा के कुरालाई दर्शाउँदछ भने विनाश भन्ने कुराले चाहिँ मृत्युलाई दर्शाउँदछ, जुन चाहिँ फराकिलो बाटोको अन्तिममा चाहिँ मृत्यु हो भनेर बाइबलले बताउँदछ, जुन कुरा हामी प्रष्टै पढ्न पाउँदछौँ। कृपया हितोपदेश 14:12 पढिदिनु हुन म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु।
एउटा बाटो छ जुन चाहिँ मान्छेको दृष्टिमा ठिक देखा पर्छ, तर त्यसको अन्त्य चाहिँ मृत्युका बाटोहरू नै हुन्।
म्याम हेर्नुहोस् त यहाँनिर के भनेको छ, अन्त्यमा चाहिँ के हो अरे? मृत्युको बाटो नै हो। मान्छेलाई सही लाग्ने कुराहरू हुँदछ, आफ्नो बाटो सही लाग्दछ, तर त्यो बाटोले चाहिँ अन्तिममा कहाँ पुर्याउँदो रहेछ? मृत्युमा पुर्याउँदो रहेछ है। त्यसो भए अघि हामीले हेरेको बाइबलमा ठुलो बाटोले अथवा फराकिलो बाटोले चाहिँ हामीलाई विनाशमा पुर्याउँछ भनेर भन्दै गर्दाखेरि त्यो विनाशको अर्थ चाहिँ मृत्यु हो। तपाईँहरूले याद गर्नुभयो होला हामीले पहिलो पाठमा चाहिँ बाइबललाई कसरी पढ्ने है, अथवा बाइबललाई कसरी खोल्ने भन्ने विषयमा हामीले पढ्दै गर्दाखेरि हामीले त्यहाँनिर पढेका थियौँ। एउटा के पढेको थियो भने यहाँ अलिकति र त्यहाँ अलिकति भन्ने चाबीलाई हामीले लाएर हेर्दै गर्दाखेरि चाहिँ मत्ती 7:13-14 भएको कुराको उत्तर चाहिँ हामीले कहाँनिर पायौँ? हितोपदेश 14:12 हामीले पायो। हामीले चाहिँ यसरी चाहिँ बाइबललाई अध्ययन गर्नुपर्ने हुँदछ। तपाईँहरूले बुझ्दै हुनुहुन्छ नि, मृत्यु यानि कि त्यहाँनिर विनाश भन्ने कुराले चाहिँ मृत्युलाई चाहिँ दर्शाउँदो रहेछ। अब हामीले हेर्छौँ भने चाहिँ मानिसहरूले के भन्नुहुन्छ, जीवन भनेको चाहिँ के हो, एकदमै रमाइलो गर्नुपर्ने हो है, आहा आनन्द गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी सुन्दछौँ र अनि हामी यही समाजमा हुर्किआएका व्यक्तिहरू पनि हौँ है। अब हामीले हेर्छौँ भने यो फराकिलो बाटोलाई है, फराकिलो बाटोको चाहिँ उद्घाटन गर्ने व्यक्ति चाहिँ को हुनुहुन्थ्यो? आदम हुनुहुन्थ्यो होइन है। आदमले चाहिँ फराकिलो बाटोलाई चाहिँ उहाँले चाहिँ उद्घाटन गर्नुभयो। उहाँ चाहिँ 930 वर्षसम्म लाग्यो उहाँलाई चाहिँ त्यो डिस्ट्रक्सन यानि कि त्यो विनाश त्यो मृत्युमा पुग्न चाहिँ उहाँलाई चाहिँ कति वर्ष लाग्यो 930 वर्ष लाग्यो भने तर अहिले चाहिँ अहिलेको मानिसहरूलाई अब हामीले हेर्छौँ भने चाहिँ कति वर्ष लाग्छ त अब अहिले चाहिँ 30 वर्षमा त्यो विनाशमा पुग्नुहुन्छ 60 वर्षमा पुग्नुहुन्छ 50 वर्षमा अथवा जन्मँदै गर्दाखेरि पनि त्यो विनाशमा चाहिँ मानिसहरू चाहिँ के गर्नुहुन्छ पुग्नु हुँदछ त्यसो भए हामीले बाइबलमा हामीले हेर्छौँ भने चाहिँ त्यसो भए विनाशको बाटो चाहिँ के हो त भनेर हामीले हेर्छौँ भने रोमी 6:23 हामीले पाउँदछौँ त्यो विनाशको बाटो भनेको चाहिँ पापको बाटो हो है पापको बाटो हो आदमले जब पाप गर्नुभयो त्यसको बादमा चाहिँ के बाटो चाहिँ खोलियो त त्यहाँबाट चाहिँ फराकिलो बाटो चाहिँ खोलियो है पहिलो व्यक्ति आदम हुनुहुन्छ जुन आदमले चाहिँ परमेश्वरले नखा भन्नुभएको फललाई खानु भइसकेपछि अनाज्ञाकारिता उहाँले गर्नु भइसकेपछि पाप गर्नु भइसकेपछि चाहिँ यो चाहिँ ठुलो बाटो यानि कि है फराकिलो बाटो चाहिँ खोलियो अब हामीले हेर्छौँ भने पाप के हो त भनेर हामीले हेर्छौँ भने पहिलो योहन्ना 5:17 हामीले प्रष्टै पाउँदछौँ जुन कुरा चाहिँ परमेश्वरको नियम विरुद्ध हुँदछ त्यो कुरा चाहिँ के हो पाप हो भनेर बाइबलले प्रष्टै बताउँदछ त्यसो भए पाप कसरी संसारमा आयो त भनेर हामीले हेर्छौँ भने रोमी 5:12 तपाईँले याद गर्न सक्नुहुन्छ हामीले दोस्रो पाठमा के कुरालाई पढेका थियौँ भने ऱ्यान्सम यानि कि छुटकाराको मोल भन्ने कुरामा हामीले पढ्दै गर्दाखेरि त्यहाँ हामीले के चाल पाएका थियौँ भने पाप चाहिँ एउटै मानिसको कारणले गर्दाखेरि चाहिँ आएको हो र अनि पापबाट चाहिँ के आयो मृत्यु आयो जुन मृत्यु चाहिँ सबै मानिसहरूमा फैलियो भनेर रोमी 5:12 हामीलाई बताउँदछ अब अहिलेको हामीले संसारमा अहिलेको समयमा हामीले हेर्छौँ भने चाहिँ यहाँ के छ भने जसले चाहिँ बदम चोर्नुहुन्छ है बदम चोर्नु हुनेहरूलाई चाहिँ कम समय सजाय दिइन्छ भने हात्ती चोर्यो अथवा ठुल्ठुलो सामानहरू चोर्यो भने चाहिँ यहाँ चाहिँ के गरिन्छ भने उसलाई चाहिँ ठुलो सजाय दिइन्छ तर परमेश्वरको नजरमा चाहिँ सानो पाप ठुलो पाप अलिकति पाप भन्ने कुरा हुँदैन परमेश्वरले चाहिँ सानो कुरा चोर्यो भने पनि त्यो पाप नै हो ठुलो कुरा चोर्छ भने पनि त्यो के नै हो पाप नै हो परमेश्वरको वचन विरुद्धमा जे कुरा गरिन्छ सानो होस् या ठुलो ती सबै कुरा चाहिँ के नै हुन् पाप नै हुन् अब हामीले पापको केही कुरालाई हामीले उदाहरणहरूलाई हामी हेर्नेछौँ कि झुटो बोल्नु पाप हो बाइबलले हामीलाई प्रष्टै बताउँदछ योहन्ना 8:44 हामीले हेर्छौँ भने झुटो बोल्नु पनि चाहिँ के हो पाप नै हो यदि हामीले झुटो बोल्छौँ भने चाहिँ बाइबलले के भन्दछ भने योहन्ना 8:44 झुट बोल्छौ भने चाहिँ तिमीहरू चाहिँ के हो दुष्टको सन्तान सैतानको चाहिँ सन्तानहरू हौ भनेर भन्दछ है अनि झुटको पिता चाहिँ सैतान हो भनेर बाइबलले बताउँदछ अब किन चाहिँ सैतानलाई चाहिँ झुटको पिता भन्यो किनभने सबैभन्दा सर्वप्रथम झुट बोल्ने चाहिँ को नै थियो सैतान नै थियो हामीले अदनको बगैँचामा हामीले त्यो कुरालाई पढ्न पाउँदछौँ हामीले उत्पत्तिको पुस्तकलाई हामीले हेर्छौँ भने पहिलो पटक झुट बोल्ने चाहिँ को नै थियो सर्पद्वारा चाहिँ सैतानले बोलेको थियो त्यही भएर उसलाई चाहिँ झुटको पिता भनिन्छ यदि हामी पनि झुट बोल्छौँ भने हामी पनि सैतानको सन्तानहरू हुन जाँदछौँ अनि झुट बोल्नु पनि बाइबल अनुसार चाहिँ के नै हो पाप नै हो है अब हेर्नुहोस् त यहाँ तपाईँहरूले पिक्चरमा फोटोमा तपाईँहरूले देख्न सक्नुहुन्छ है हामी सबैजनाले चाल पाइराखेकै कुराहरू है यदि यहाँ फोनमा कुरा गरिरहेछौँ भने कहाँ आइपुग्यो भनेर सोद्धै गर्दाखेरि है हामी झुट बोली पठाउँछौँ आइपुग्नै लाग्यो भनेर हामी भनिपठाउँछौँ तर हामी घरबाट निस्केकै हुँदैन यो के हो त यो पनि पाप नै हो सब्जी बजारमा जान्छौँ है सब्जी पसलेले झुट बोलिरहनु भएको हुन्छ है एकदमै राम्रो सब्जी हो भनेर है भलै त्यो कुहिएको बिग्रेको देखा देख एकदम राम्रो छ यो किन्नुहोस् किन्नुहोस् भनेर भनिराख्नु भएको हुन्छ है अब हामी किन्न जाने मान्छे पनि हे त्यहाँ त यति सस्तोमा दिइरहेछ तर किन महँगो लिनुहुन्छ भनेर हामीले अरू पसलमा सोद्धै नसोद्धा पनि हामी गएर चाहिँ के भनिदिन्छौँ भने झुट बोलिदिन्छ कि अब झुट बोल्ने कुरा चाहिँ अब यति साह्रो कमन भइसक्यो कि यति नर्मल भयो कि अब हाम्रो बोली बोलीबाट चाहिँ अब के निस्किँदछ झुट निस्कन्दा छ। हेर्नुहोस् त, बच्चाहरूलाई खाना खुवाउने क्रममा ए खाऊ है न त बुझी आउँछ भनेर, बुझी आउँछ त, खाएन भने आउँदैन नि। तर हामी के भनिपठाउँछौँ, झुट कुराहरू हामी बोली पठाउँदछौँ। यो कुरा पनि चाहिँ बाइबल अनुसार हामीले हेर्ने हो भने यो पनि पाप नै हो है। अब यहाँ डिनर गरेको तपाईँहरूले देख्दै हुनुहुन्छ, मिठो छैन भने पनि ए एकदमै मिठो छ भनिकन हामी है झुट बोली पठाउँछौँ। यस्तो कुराहरू पनि हामीले चाहिँ गर्नु हुँदैन है। सानो कुरा झुट बोल्छौँ भने पनि परमेश्वरको दृष्टिमा, परमेश्वरको नजरमा चाहिँ त्यो के नै हो, पाप नै हो। अब हेर्नुहोस् त, धेरै कुराहरू छन् है जुन कुराहरूले चाहिँ हामीलाई पापमा लगिराखेका छन्। हेर्नुहोस्, यहाँ चुरोट खाइराखेको छ, रक्सी पिइराखेको छ, परिवार मिलेर सेलिब्रेसन रमाइलो गर्ने भनेर पुरा रक्सी है सबैजना वाइन खाने कामहरू गर्दछन्। प्रेमका कुराहरू छन्, यस्तै कुराहरूले चाहिँ मानिसहरूलाई चाहिँ अहिले केमा लगिराखेका छन् भने पापका कुराहरूमा चाहिँ लगिराखेका छन् है। अब सबै मानिसहरू चाहिँ फराकिलो बाटोमा हिँड्दै थिए है, अनि त्यो हिँड्दै गर्दाखेरि चाहिँ परमेश्वरले चाहिँ 2000 वर्षपछि है आदम जन्मनु भएको अथवा परमेश्वरले आदमलाई सृष्टि गर्नुभएको 2000 वर्षपछि चाहिँ परमेश्वरले चाहिँ मोसाद्वारा चाहिँ व्यवस्था दिनुभयो। अब व्यवस्था किन दिनुभयो भन्ने कुरालाई अब हामीले हेर्छौँ भने सबै मानिसहरू चाहिँ फराकिलो बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ के भइराखेका थिए भने सबैजना चाहिँ डिस्ट्रक्सन विनाशमा पुगिराखेका थिए, मृत्युमा पुगिराखेका थिए, अनि त्यो मृत्युबाट चाहिँ जीवनमा उक्लोस् भनेर चाहिँ परमेश्वरले चाहिँ के दिनुभयो, व्यवस्था दिनुभयो। हेर्नुहोस् त, व्यवस्थाको यहाँनिर लेवी 18:5 हामीले हेर्छौँ भने जसले चाहिँ व्यवस्थालाई पालना गर्दछ त्यो व्यवस्थाद्वारा नै जिउने छ। सबैजना मानिसहरू चाहिँ मृत्युमा गइरहेको अवस्थामा चाहिँ परमेश्वरले के गर्नुभयो, त्यो मृत्युबाट चाहिँ उम्कनको निम्ति चाहिँ उहाँले व्यवस्था दिनुभयो के, ताकि मानिसहरूले चाहिँ व्यवस्था पालना गरोस् र उनीहरू चाहिँ जीवनमा आओस्। तर हामीले बाइबलमा हामीले हेर्छौँ भने व्यवस्थाद्वारा चाहिँ कोही पनि धर्मी ठहरिन सकेन। रोमी 3:20 हामीले हेर्छौँ भने हेर्नुहोस् त, यहाँनिर कुनै पनि शरीर है कोही पनि व्यक्ति चाहिँ व्यवस्थाको कामद्वारा चाहिँ धर्मी ठहरिन सकेनन्। अनि त्यसो हुँदै गर्दाखेरि चाहिँ हामीले यहाँ अझै हामीले गलाती 2:21 पनि हामीले हेर्छौँ भने त्यहाँ के कुरालाई पाउँदछौँ भने यदि व्यवस्थाद्वारा मानिस चाहिँ धर्मी ठहरिने हो भने यीशु ख्रिस्ट मर्नुभएको चाहिँ व्यर्थमा हो भनेर बाइबलले बताउँदछ है। परमेश्वरले जीवनमा उक्लने व्यवस्था त दिनुभयो, तर कोही पनि व्यवस्थाद्वारा चाहिँ धर्मी हुन सकेन। अनि हामीले के कुरालाई पाउँदछौँ भने यीशु ख्रिस्ट चाहिँ आउनुभयो संसारमा, अनि आउनुभएर उहाँ चाहिँ के गर्नुभयो, मर्नुभयो। यीशु ख्रिस्ट मर्नुभयो भने यो नै चाहिँ के हो त, एउटा प्रुफ हो र एकदमै बलियो प्रुफ हो कि व्यवस्थाले कसैलाई पनि धर्मी बनाउन सकेन। अब सबै मानिसहरू है फराकिलो बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ सबैजना चाहिँ केमा पुगिराखेका थिए, विनाशमा पुगिराखेका थिए। अब विनाशमा पुग्दै गर्दाखेरि चाहिँ यीशु ख्रिस्ट आउनुभयो र अनि उहाँले आफ्नो प्राण त्याग्नुभयो क्रुसमा, अनि त्यो जब उहाँले आफ्नो प्राण क्रुसमा त्याग्नुभयो त्यसको बादमा चाहिँ उहाँले चाहिँ मानिसहरूलाई जीवनमा लिएर जानको निम्ति चाहिँ उहाँले चाहिँ एउटा नयाँ बाटो खोलिदिनुभयो जुन चाहिँ न्यारो वे हो। अनि यो न्यारो वे है साँगुरो बाटो चाहिँ कसले खोल्नुभयो, यीशु ख्रिस्टले खोल्नुभयो। त्योभन्दा अगाडि चाहिँ के थियो भने आदमदेखिको यीशु ख्रिस्ट नमर्नु भएन्जेलसम्म हामीले हेर्छौँ भने चाहिँ एउटै बाटो खोलिएको थियो। त्यो बाटो चाहिँ के हो, फराकिलो बाटो मात्र हो। तर जब यीशु ख्रिस्ट आउनुभयो अनि यीशु ख्रिस्टले आफ्नो प्राण क्रुसमा त्याग्नु भइसकेपछि चाहिँ के भयो भने उहाँले साँगुरो बाटो पनि खोलिदिनु भयो, जुन साँगुरो बाटोबाट चाहिँ हामी जीवनमा प्रवेश गर्न सक्दछौँ, जुन कुरा हामी हिब्रू 10:19-20 हामी पाउँदछौँ। कृपया हिब्रू 10:19-20 पढिदिनु हुन म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु।
यसकारण भाइ हो, यीशुको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। विश्व नि हो
बीस भने
कि बीस हाम्रा निम्ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनु भयो, जसको कारण पर्दाद्वारा अर्थात् उहाँको शरीरद्वारा भएका हामी भित्र पस्न सक्छौँ।
म्यान हेर्नुहोस् त, यहाँनिर हिब्रू 10:19 र 20 हामीले चाहिँ के कुरालाई पाउँदछौँ भने, उहाँको रगतद्वारा चाहिँ हामीलाई पवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई मिल्दछ है। अनि यहाँ के भनेको छ भने, उहाँले एउटा नयाँ र जिउँदो बाटोद्वारा जसलाई उहाँले हाम्रा निम्ति त्यस खोल्नुभयो, अर्थात् त्यस पर्दाद्वारा जहाँ जो उहाँको शरीर हो। हेर्नुहोस् त, जब हामीले हेर्छौँ भने यीशु ख्रिस्ट जब आफ्नो प्राण उहाँले क्रुसमा त्याग्नुभयो, त्यसको बादमा हामीले हेर्छौँ भने चाहिँ ठुलो भूकम्प आएको छ, र अनि भूकम्पले चाहिँ के गरेको छ यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यो पर्दालाई चाहिँ उहाँले के गर्नुभयो, च्यात्नुभयो। पर्दा, मन्दिरको पर्दा चाहिँ च्यातिएको छ, जुन कुराले चाहिँ के कुरालाई दर्शाउँदछ भने, महापवित्र स्थानमा चाहिँ जाने, यानि कि साँगुरो बाटोमा जाने बाटो चाहिँ यीशु ख्रिस्टले खोल्नु भयो। होइन, उहाँले नै यो कुरालाई चाहिँ खोल्नु भएको हो। अब हामीले मत्ती 7:13 र 14 हामीले हेर्छौँ भने, यहाँ प्रष्ट रूपमा के लेखेको छ भने, साँगुरो बाटोले चाहिँ हामीलाई कहाँ लिएर जाँदछ त, जीवनमा लिएर जाँदछ भन्ने कुरा हामीले अघि नै पढिसकेका छौँ, जुन कुरा मत्ती 7:14 हामी पाउँदछौँ। अब हामीलाई प्रश्न आउन सक्छ, हेर्नुहोस् है, के प्रश्न आउन सक्दछ भने, किन चाहिँ होला है विनाशमा पुर्याउने बाटो चाहिँ किन चाहिँ ठुलो होला, नराम्रो गर्ने कुरा चाहिँ किन ठुलो होला, तर जीवनमा पुर्याउने बाटो चाहिँ किन चाहिँ एकदमै साँगुरो होला, हामीलाई प्रश्न आउन सक्छ होइन र। हामीले उदाहरणको लागि हामीले हेर्छौँ भने है, बजारमा जाने अथवा चाहिँ एकदमै राम्रो ठाउँमा है सहरमा जाने बाटो, अथवा क्यापिटल भन्छ नि होइन, त्यो क्यापिटल सिटीमा जाने बाटो चाहिँ हामीले हेर्छौँ भने चाहिँ कत्रो हुन्छ, सानो हुन्छ, यहाँ यता देखाएको जस्तो, दायाँपट्टि देखाएको जस्तो बाटो हुन्छ कि बायाँपट्टि देखाएको जस्तो ठुलो बाटो हुन्छ, हामीलाई थाहा छ है ठुलो बाटो हुँदछ। तर यहाँ यीशुले चाहिँ के भन्दै हुनुहुन्छ भने, जीवनमा पुर्याउने बाटो चाहिँ किन चाहिँ एकदमै सानो छ त, हामीलाई प्रश्न आउन सक्छ है। जीवनमा पुर्याउने बाटो त ठुलो हुनुपर्ने नि, ताकि सबैजना जीवनमा जान पाउँथ्यो नि होइन र, तर किन चाहिँ उहाँले चाहिँ साँगुरो बाटोलाई चाहिँ अझ साँगुरो बनाउनु भयो के, अनि यो चाहिँ यसको बारेमा चाहिँ हामीले अलिकति मनन गर्न जरुरी छ है। अब यो कुरालाई हामीले बुझ्नको निम्ति चाहिँ, त्यहाँ जुन जीवन भन्ने शब्द यीशु ख्रिस्टले चलाउनु भएको छ मत्ती 7:14, त्यो जीवनलाई चाहिँ हामीले बुझ्न जरुरी छ है। साँगुरो बाटोले चाहिँ हामीलाई कहाँ लिएर जाँदछ त, जीवनमा लिएर जाँदछ। अघि जस्तै हामीले फराकिलो बाटोले विनाशमा लिएर जाँदछ भन्दै गर्दा, त्यो विनाश भनेको चाहिँ के हो त भनेर हामीले हेर्दै गर्दा, त्यो विनाश भनेको मृत्यु हो भनेर हामीले हेरेको जस्तै, अब साँगुरो बाटोले हामीलाई जीवनमा पुर्याउँछ भनेर भन्दै गर्दा चाहिँ, त्यो जीवन चाहिँ कस्तो जीवन हो त, कुन जीवनको विषयमा चाहिँ यीशुले बताउँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुँदछ। अनि अब हामीले हेर्दछौँ भने, परमेश्वरले जीवन धेरै है समूहहरूलाई, अथवा जीवनको चाहिँ के छ भने, उहाँले धेरै समूहहरूलाई चाहिँ जीवन दिनुभएको छ। अनि अर्को भाषामा हामीले हेर्ने हो भने चाहिँ, जीवनको चाहिँ तहहरू छन्। हेर्नुहोस् है, एउटा जीवन चाहिँ परमेश्वरको जीवन कसलाई दिनुभएको छ, मानव जातिलाई दिनुभएको छ। अनि अझै हामीले हेर्छौँ भने, मानव जातिभन्दा तल हामीले हेर्छौँ भने है जीव जन्तु चराचुरुङ्गीहरूलाई परमेश्वरले दिनुभएको छ। अझै अर्को जीवनको तहलाई हामीले हेर्छौँ भने, उहाँले रुख बोट बिरुवाहरूलाई पनि उहाँले जीवन दिनुभएको छ है। अझै अर्को कुरालाई हामीले जीवनलाई हेर्छौँ भने, उहाँले चाहिँ एन्जल्सहरूलाई है, यानि कि मानवहरूभन्दा चाहिँ केही माथि उहाँले बनाउनु भयो भनेर हामीले हेरिसकेका छौँ। हामीले हेर्छौँ भने उहाँले स्वर्गदूतहरूलाई पनि जीवन दिनुभएको छ। अझै हामीले हेर्छौँ भने, अर्को तहलाई हेर्छौँ भने, उहाँले स्वर्गदूतभन्दा अलिकति माथि है, माथि आर्क एन्जल भन्दछ, है जुन चाहिँ प्रधान स्वर्गदूतहरू भन्दछ, अनि प्रधान स्वर्गदूतलाई पनि उहाँले जीवन दिनुभएको छ, अनि त्योभन्दा अझ जीवनको माथि हामी जाँदछौँ भने जुन जीवन परमेश्वरसँग छ, जुन चाहिँ अमरत्व जीवन छ, त्यो जीवन पनि चाहिँ हामी देख्न सक्दछौँ। त्यसो भए जीवनको चाहिँ तहहरू छन् है, धेरै तहहरू छन्। त्यसो भए यो मत्ती एकको माफ गर्नु होला, मत्ती सातको चौधले बताउन खोजेको जीवन चाहिँ कुन चाहिँ जीवन होला त? अनि यो जीवनलाई हामीले हेर्दै गर्दाखेरि चाहिँ हामी एउटा कुरालाई चाल पाउँदछौँ। त्योभन्दा अगाडि हामी एउटा उदाहरणलाई हामी हेर्नेछौँ। एउटा सूर्य छ है, सूर्यले सूर्यको प्रकाश चाहिँ जब पर्दछ है, यो इँटामाथि पर्दछ भने त्यो चाहिँ के हुन्छ, इँटा हामी देख्दछौँ होइन। रुखमाथि जब प्रकाश पर्दछ अनि रुख देख्दछौँ, त्यस्तै जब डायमन्डमाथि पर्दछ भने डायमन्ड चाहिँ एकदमै चम्किलो है, सूर्य जस्तै हुँदछ। त्यस्तै परमेश्वर पनि एउटा हुनुहुन्छ सूर्य जस्तै, जसले चाहिँ धेरै तहहरूमा चाहिँ उहाँले जीवन दिनुभएको छ, अनि उहाँको जीवन चाहिँ यसरी तहहरूमा चाहिँ झल्किएको छ। अब जुन जीवनको बारेमा यीशु ख्रिस्टले चर्चा गर्दै हुनुहुन्थ्यो, त्यो जीवन चाहिँ अरू कुनै जीवन नभएर त्यो जीवन चाहिँ सबैभन्दा माथिल्लो जीवन, यानि कि अमरत्व जीवनको बारेमा चाहिँ उहाँले बताउँदै हुनुहुन्थ्यो होइन। जुन जीवन परमेश्वरसँग मात्रै थियो, परमेश्वरसँग मात्रै थियो है, त्यो जीवनको बारेमा चाहिँ मत्ती सातको चौधले चाहिँ बताउँदछ। अब हामीले हेर्छौँ भने त्यो जीवन चाहिँ कसले पाउनु भयो भने नि, त्यो चाहिँ यीशु ख्रिस्टले पाउनुभयो। यीशु ख्रिस्ट जब चाहिँ है परमेश्वरले भन्नुभएको कुरा यीशु ख्रिस्टले गर्नुभयो, तिमीले यो गर्नुपर्छ मानव जातिको निम्ति, तिमी क्रुसमा गएर मर्नुपर्छ, टाँगिनुपर्छ भन्ने कुरा परमेश्वरले यीशु ख्रिस्टलाई अह्राउनु भएको थियो। जुन काम दिनुभएको थियो उहाँले चाहिँ त्यो चाहिँ मृत्यु पर्यन्त उहाँ चाहिँ एकदमै नम्रता साथ है, उहाँले एकदमै विश्वासयोग्य भएर उहाँले जब ती काम गर्नुभयो, त्यसको बादमा चाहिँ परमेश्वरले एज अ रिवार्ड है, उपहार स्वरूप, परमेश्वरको जस्तो स्वरूप थियो नि, यीशु ख्रिस्टलाई पनि परमेश्वरले त्यस्तै स्वरूप दिनुभयो, जुन स्वरूपलाई चाहिँ हामी डिभाइन नेचर पनि भन्दछौँ, ईश्वरीय स्वभाव पनि हामी भन्दछौँ, भने अर्को भाषामा चाहिँ अमरत्व जीवन पनि भन्दछौँ। त्यो जीवन चाहिँ परमेश्वरले यीशु ख्रिस्टलाई है उपहार स्वरूप दिनुभयो। अब हामीले योहन्ना 5:26 हामीले हेर्छौँ भने चाहिँ के कुरालाई पाउँदछौँ भने, यीशु ख्रिस्टसँग चाहिँ जीवन थिएन भनेर बताउँदछ के, अनि जब उहाँले चाहिँ फेथफुल हुनुभयो, त्यसपछि चाहिँ परमेश्वरले चाहिँ त्यो अमरत्व जीवन चाहिँ यीशुलाई चाहिँ दिनुभयो भनेर बाइबलले बताउँदछ। अहिले एकैछिनमा म तपाईँलाई यो पद पढ्न लगाउँदछु। अनि हामीले अझै नियालेर हामीले हेर्छौँ भने, यदि यीशु ख्रिस्टसँग चाहिँ अमरत्व भएको भए यीशु ख्रिस्ट कहिले पनि क्रुसमा आफ्नो प्राण उहाँले त्याग्न सक्दै सक्नुहुन्न थियो। यदि उहाँसँग अमरत्व भएको भए, अमरत्व भनेको के हो, कहिले पनि नमर्ने होइन र, कहिले पनि नमर्ने। यदि यीशु ख्रिस्टसँग अमरत्व पहिले नै भएको भए यीशु ख्रिस्ट क्रुसमा कहिले पनि मर्न सक्दै सक्नुहुन्न थियो। त्यसो हो भने यीशु ख्रिस्टसँग चाहिँ त्यो अमरत्व थिएन, त्यही भएको कारणले गर्दा उहाँले चाहिँ उहाँ मर्नुभयो, अनि मरिसक्नु भइसकेपछि उहाँ एकदमै विश्वासयोग्य हुनु भइसकेपछि परमेश्वरले उहाँलाई अमरत्व जीवन दिनुभयो, जुन कुरा हामी योहन्ना 5:26 पाउँदछौँ। कृपया एकजनाले छिट्टो गरिकन योहन्ना 5:26 पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
किनभने जसरी पिता आफैमा जीवन छ, उसरी नै उहाँले पुत्रलाई पनि आफैमा जीवनको स्रोत हुने अधिकार दिनुभएको छ।
आमेन। अनि उहाँले चाहिँ के दिनुभयो रे, पितासँग चाहिँ जीवन थियो छ पनि हो, अनि पुत्रलाई पनि चाहिँ के, उसँग नै पुत्रसँग नै जीवन होस् भनेर चाहिँ उहाँले त्यो जीवन चाहिँ पुत्रलाई पनि दिनुभयो भनेर बाइबलले प्रष्टै हामीलाई बताउँदछ है। जुन कुरा हामी प्रकाश 1:18 पनि हामी पाउन सक्दछौँ। कृपया प्रकाश 1:18 पढिदिनु हुन पनि म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। प्रकाश 1:18
र जीवित चाहिँ म नै हो, म मरेको थिएँ, हेर म सदा सर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्।
म्यान, हेर्नुहोस् है, यहाँनिर के भनेको छ भने नि, म मरेको थिएँ, अहिले चाहिँ के छु, म जीवित भएको छु। अब एभर मोर, आइएम अलाइभ फर एभर मोर, अब म सदाको लागि चाहिँ के हुनेछु, जीवित हुनेछु, जीवित छु भनेर चाहिँ यसोले भन्नुभएको छ। होइन, अनि यो कुराले चाहिँ हामीलाई प्रष्टै के कुरालाई बताउँदछ भने, यीशु ख्रिस्टसँग त्यो अमरत्व जीवन थिएन, र जब उहाँ उठ्नुभयो त्यसपछि परमेश्वरले त्यो अमरत्व जीवन उहाँलाई दिनुभयो। अब हामीले हेर्छौँ भने पहिलो योहन्ना, माफ गर्नु होला, पहिलो पत्रस 2:21 हामीले पढ्छौँ भने, त्यो साँघुरो बाटोमा हिँड्नको निम्ति चाहिँ हामीलाई यीशुले नै के गर्नुभयो भने देखाउनु भयो क्या, अब हामी साँघुरो बाटोमा कसरी हिँड्नुपर्छ त भन्ने कुरा चाहिँ उहाँले देखाउनु भयो हामीलाई। है, जस्तै उहाँले धेरै कुराहरू सहनु भयो, धेरै दुःख कष्ट पीडाहरूलाई सहनु भयो, त्यो पीडाहरू चाहिँ हाम्रो उदाहरणको लागि उहाँले सहनुभयो भनेर बाइबलले प्रष्ट बताउँदछ। कृपया म तपाईँहरूलाई यो पद पनि, यानि कि पहिलो पत्रस 2:21 पनि पढिदिनु हुन म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। पहिलो पत्रस 2:21
किनकि यसैको निम्ति तिमीहरू बोलाएका हो, ख्रिस्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिदिनु भयो र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ।
आमेन। हेर्नुहोस् त यहाँ के लेखेको रहेछ, किनकि यसैका निम्ति तिमीहरू बोलाएका हो। कसको निम्ति? मण्डलीलाई चाहिँ नि, परमेश्वरले बोलाउनु हुँदाखेरि या येशु ख्रिस्टले बोलाउनु हुँदाखेरि चाहिँ मण्डलीलाई चाहिँ के को निम्ति बोलाउनु भएको रहेछ, दुःख कष्ट भोग्नकै निम्ति चाहिँ उहाँले बोलाउनु भएको रहेछ। है, अनि ख्रिस्टले पनि दुःख कष्ट भोग्नुभयो, तिमीहरूले पनि के गर्नुपर्दछ, भोग्नु पर्दछ, अनि त्यो चाहिँ तिमीहरूकै उदाहरणको निम्ति, यानि कि मण्डलीकै उदाहरणको निम्ति चाहिँ उहाँले भोग्नु भएको हो। अब हामी चाहिँ उहाँको पाइलामा चल्नु पर्दछ भनेर बताउँदछ। होइन, उहाँको पाइलामा चल्नु पर्दछ भन्नुको मतलब, उहाँ जसरी हिँड्नु भयो उहाँकै पाइलाको पछाडि पछाडि हामी पनि हिँड्न जरुरी छ। अब यदि यीशु ख्रिस्ट कुन बाटोमा हिँड्नुभयो, साँघुरो बाटोमा, है, साँघुरो बाटोमा उहाँ हिँड्नुभयो भने हामी पनि त्यही साँघुरो बाटोमा हामी हिँड्छौँ भने अब के हुँदछ त, हामी जसरी येशूले चाहिँ त्यो अमरत्व जीवनलाई पाउनु भएको थियो है, त्यस्तै जीवन, अमरत्व जीवन हामीहरूले पनि पाउनेछौँ। है, कहिले पनि नमर्ने, इमोर्टल भन्दछ बाइबलले चाहिँ, कहिले पनि मर्न चाहन्छु भने पनि नि, जब त्यो अमरत्व जीवन पाइन्छ नि, मर्न चाहन्छु भने पनि कहिले पनि मर्न सक्दैन क्या, त्यस्तो जीवन चाहिँ परमेश्वरले दिनुहुन्छ। तर हामी येशु ख्रिस्ट हिँड्नु भएको बाटोमा चाहिँ हामी पनि हिँड्न जरुरी छ, त्यो चाहिँ के हो, साँघुरो बाटो हो। है, त्यही भएर बाइबलले प्रष्टै के कुरालाई बताउँदछ भने, यदि साँघुरो बाटोमा हिँड्छौँ भने चाहिँ जीवन पाउँछौँ भनेर त्यही कारणले बताएको छ। कृपया म तपाईँहरूलाई एकजनाले प्रकाश 3:21 पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु, म नामै तोकेर भन्न चाहन्छु। कृपया जोएल दाले पढिदिनुहोस्, रोमी 2:7 पद हाम्रो अनिल ब्रदरले पढिदिनुहोस्, र दोस्रो पत्रुस 1:4 रोमी सिस्टरले पढिदिनु हुनको निम्ति म तपाईँहरू 3 जनालाई अनुरोध गर्न चाहन्छु। प्रकाश 3:21
जसले जय पाउँछ उसलाई म मेरो सिंहासनमाथि म बस्न दिनेछु, जसरी मैले पनि जय पाएँ र मेरा पितासँग उहाँको सिंहासनमाथि बसेँ।
आमेन। हेर्नुहोस् त यहाँ के लेखेको रहेछ, जसले विजय पाउँदछ उसलाई म आफू मसँगै बस्ने अधिकार दिँदछु। आमेन। मसँगै, येशु ख्रीष्टसँगै बस्ने अधिकार, परमेश्वरको सिंहासनमा, है, परमेश्वरको साइडमा बस्ने अधिकार चाहिँ उहाँले दिन्छु भनेर भन्नुभएको छ। अनि उहाँले अर्को के पनि भन्नुभयो, जसरी मैले जितेँ र म पनि परमेश्वरको थ्रोनमा सिंहासनमा चाहिँ म बसेको छु भनेर चाहिँ यीशु ख्रीष्टले बताउनु भएको छ। होइन, यदि हामी पनि यो साँघुरो बाटोमा हिँड्छौँ भने हामीले पनि के पाउने रहेछौँ, यीशु ख्रीष्टसँगै बस्ने अधिकारलाई पाउँदो रहेछौँ। होइन, अब तपाईँलाई रोमी 2:7 पढिदिनु होला, म अनुरोध गर्न चाहन्छु। ब्रदर अनिल,
धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। आमेन।
आमेन। परमेश्वरले कसलाई चाहिँ अमरत्व जीवन दिनु हुने रहेछ, जसले चाहिँ त्यो कुरालाई खोज्दछ। आमेन। त्यो भन्नुको मतलब चाहिँ जो चाहिँ साँघुरो बाटो भएर हिँड्दछ त्यो व्यक्तिहरूले मात्र चाहिँ अमरत्व जीवन चाहिँ पाउँदछ। कृपया म दोस्रो पत्रुस 1:4 पनि रोमी सिस्टरलाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
दोस्रो पत्रुस 1:4, यसैद्वारा उहाँले हामीलाई उहाँको अनमोल र महान प्रतिज्ञाहरू दिनुभएको छ कि यस संसारका कुइच्छाबाट आउने भ्रष्टताबाट उम्केर तिमीहरू ईश्वरीय स्वभावका स्वभावमा सहभागी हो।
हेर्नुहोस् त यहाँ कस्तो मजाको कुरा लेखिएको छ, संसारमा भएका सबै कुराहरूलाई भ्रष्टता अभिलाषाका कुराहरूलाई छोड्नु, हेर्नुहोस् है, फराकिलो बाटोमा हिँड्छौँ भने चाहिँ यही पापको बाटो हो नि, अभिलाषामा हामी हिँडिराखेका हुन्छौँ, भ्रष्टताको बाटोमा हामी हिँडिराखेका हुन्छौँ। तर ती कुरालाई हामीले छोडेर हामी साँघुरो बाटोमा हामी हिँड्छौँ भने चाहिँ हामी चाहिँ कस्तो हुने रहेछौँ, ईश्वरीय स्वभावका भागीदारहरू हामी हुने रहेछौँ। हेमेन, अहिले मैले तपाईँहरूलाई बताएँ ईश्वरीय स्वभाव चाहिँ कस्तो छ त, अमरत्व छ, कहिले पनि नमर्ने। हेमेन, अनि हामीलाई चाहिँ बाइबलले के भन्दछ, मण्डलीलाई चाहिँ त्यो कुराहरूलाई छोड र अमरत्वलाई चाहिँ खोज भनेर चाहिँ हामीलाई बाइबलले बताउँदछ। अनि मण्डलीलाई चाहिँ परमेश्वरले चाहिँ अमरत्व पाउन् भन्ने हेतुले उहाँले चाहिँ साँघुरो बाटो चाहिँ खोलिदिनु भयो, है, सिंहासनमा हामी बस्न पाउनेछौँ। अब अमरत्व जीवन पाउन त त्यसै सजिलो छैन नि, होइन र? त्यही भएको कारणले गर्दा हामीलाई प्रेरित 14:22 चाहिँ के कुरालाई बताउँदछ भने चाहिँ हामीले चाहिँ एकदमै है मच ट्रिबुलेसन, धेरै सङ्कष्टहरूलाई हामीले भोगेर मात्र चाहिँ हामी त्यो महिमाका कुरामा यानि कि परमेश्वरको राज्यमा चाहिँ हामी छिर्न पाउँदछौँ भनेर बाइबलले बताउँदछ। है, तपाईँहरूले घरमा गएर पढ्नु होला प्रेरित 14:22 पद। अनि तर अब यो भन्दै गर्दाखेरि हामीलाई डर लाग्न सक्छ, हेर्नुहोस् त, ओहो, अब को चाहिँ जान सक्छ होला त, त्यो गाह्रो हुने रहेछ त, मच ट्रिबुलेसन, धेरै दुःख कष्ट सङ्कष्ट भएर हामी जानुपर्ने रहेछ होइन यो बाटोमा। तर म तपाईँहरूलाई एउटा कुरा बताउन चाहन्छु, परमेश्वरले तपाईँहरूलाई त्यो बोलावटमा बोलाउनु भएको छ भने तपाईँहरू ढुक्क हुनुहोस्, परमेश्वर स्वयंले त्यो बाटोमा हिँड्न तपाईँ अनि मलाई चाहिँ सहायता गर्नुहुनेछ। होइन, योहन्ना 16:33 हामीले हेर्छौँ भने यीशुले के भन्नुभएको छ भने तिमीहरूलाई संसारमा हुँदाखेरि दुःख कष्ट पर्याप्तै हुन्छ, तर तिमीहरू धैर्य गर, मैले संसारलाई चाहिँ जितेको छु भनेर उहाँले भन्नुभएको छ। होइन, अनि यीशुले पनि त्यो कुरालाई जित्नु भयो नि त, होइन, उहाँले भोग्नुभयो अनि जित्नु भएको कुरालाई पनि देखाएको छ नि। त्यस्तै हामीले चाहिँ यदि हामीलाई डर लाग्दैछ, त्यो कुराहरू हुँदैछ भने हामीले यीशुको जीवनलाई चाहिँ हामीले हेर्न जरुरी छ, यीशुले कसरी भोग्नुभयो, यीशुले कसरी चाहिँ त्यो जित्नु भयो त साँघुरो बाटोमा हिँड्नु हुँदाखेरि भन्ने कुरालाई चाहिँ हामीले हेर्न जरुरी छ। पहिलो कोरन्ती 10:13 कृपया एकजनालाई पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु। पहिलो कोरन्ती 10:13 त्यो पद पढिकन अझै हामी प्रष्ट हुन सक्दछौँ। पहिलो कोरन्ती 10:13,
मानिसमाथि आइपर्ने किसिमको परीक्षा बाहेक अरू कुनै परीक्षा तिमीहरूमाथि आइपरेको छैन, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पढ्न दिनुहुने छैन, तर तिमीहरूले सहन सक भनेर परीक्षाको साथ साथमा उम्कुने पनि बाटो बनाउनु हुनेछ।
आमेन। अब तपाईँहरूलाई यो पढ्दै गर्दाखेरि चाहिँ शान्ति आयो होला है। अब हेर्नुहोस् त, एकदमै मच ट्रिबुलेसन भएर हामी जानुपर्छ भनेर भन्दै गर्दाखेरि चाहिँ त्यति साह्रो सङ्कष्ट दुःख कष्टबाट पनि भएर हामी जानुपर्ने रहेनछौँ। किनभने त्यो क्षमताभन्दा बाहिरको परीक्षा चाहिँ हामीलाई कहिले पनि आउँदैन रहेछ। अनि परीक्षाको साथ साथमा चाहिँ परमेश्वरले के पनि दिनुहुने रहेछ, उम्कने बाटो पनि दिनुहुने रहेछ। आमेन, हालेलुया। अनि हामीले यो कुरालाई चाहिँ विश्वास साथ हामीले लिन जरुरी छ, किनभने यहाँ बाइबलले के भन्दछ, परमेश्वर चाहिँ विश्वास योग्य हुनुहुन्छ, उहाँ चाहिँ एकदमै विश्वास योग्य हुनुहुन्छ। अनि यो कुरालाई चाहिँ हामीले ध्यानमा राख्न जरुरी छ। अब है, अघि नै हामीले हेऱ्यौँ, जो व्यक्ति चाहिँ साँघुरो बाटोमा भएर हिँड्दछ त्यो व्यक्तिले चाहिँ अमरत्व जीवन पाउँदछ उपहार स्वरूप भनेर हामीले हेऱ्यौँ भने, अनि अर्को उपहार चाहिँ के पनि हो भने प्रकाश 20:6 हामीले हेर्छौँ भने चाहिँ ती व्यक्तिहरूले है, जो व्यक्ति चाहिँ साँघुरो बाटोमा हिँडेर चाहिँ परमेश्वर जस्तै येशू ख्रीष्ट जस्तै भएका छन् है, अमरत्व जीवन पाएका छन्, ती व्यक्तिहरूले चाहिँ 1000 वर्षसम्म चाहिँ राज्य गर्नेछन्। अनि बाइबलले प्रष्टै बताउँदछ, के बताउँदछ भने जो व्यक्ति चाहिँ पहिलो रेजुरेक्सन हुँदछ, यानि कि पहिलो पुनरुत्थान हुँदछ, उनीहरूको चाहिँ के हुँदैन रे, दोस्रो मृत्युले चाहिँ मृत्यु चाहिँ है दोस्रो मृत्युले चाहिँ उनीहरूलाई केही पनि गर्न सक्दैन भनेर बताउँदछ। अनि यो कुराले प्रष्टै हामी के कुरालाई चाल पाउन सक्छौँ भने दोस्रो मृत्युले हामीलाई केही गर्न सक्दैन भन्नुको मतलब चाहिँ व्यक्तिहरू चाहिँ अमरत्व हुन्छन् भन्न खोजेको होइन। त्यसो हो भने जो व्यक्ति साँघुरो बाटोमा भएर हिँड्छन्, येशूको पाइला पछ्याएर हिँड्छन्, ती व्यक्तिहरूलाई चाहिँ परमेश्वरले ईश्वरीय स्वभाव यानि कि अमरत्व जीवन उहाँले दिनु हुँदछ। अब हामीले पहिलो योहन्ना 3:2 हामीले हेर्छौँ भने है, प्रष्टै यहाँ के लेखेको छ भने जब उहाँ आउनुहुनेछ हामी उहाँलाई चाहिँ उहाँ जस्तो हुनुहुन्छ हामी त्यस्तै देख्नेछौँ भनेर बताउँदछ। आमेन। अनि बाइबलले अर्को पदमा चाहिँ तपाईँहरूले तिमोथीको पुस्तकलाई हेर्नुभयो भने परमेश्वरलाई कसैले देखेका छैनन् भनेर भनेको छ के, परमेश्वर चाहिँ यस्तो एउटा चमकमा बस्नुहुन्छ, एउटा ज्योतिमा बस्नुहुन्छ, कसैले पनि देखेका छैनन् भनेर भनिएको छ भने, तर जो व्यक्ति चाहिँ साँघुरो बाटो भएर हिँडेर जीवन पाएका छन्, अमरत्व जीवन पाएका छन्, ती व्यक्तिहरूले चाहिँ परमेश्वर येशू ख्रीष्ट है, अब अमरत्व यानि कि ईश्वरीय स्वभावमा जस्तो हुनुहुन्छ त्यस्तै उनीहरूले चाहिँ देख्नेछन् भनेर चाहिँ भनेको छ। अनि यो सौभाग्य चाहिँ ती व्यक्तिहरूलाई मात्र हुनेछ। अब हामीले हेऱ्यौँ साँघुरो बाटोको विषयमा, हामीले धेरै कुराहरूलाई हेऱ्यौँ। अब जब येशु ख्रीष्ट चाहिँ दोस्रो आगमनमा उहाँ आउनुहुनेछ, उहाँले चाहिँ के गर्नुहुनेछ भने त्यो साँघुरो बाटोलाई, जुन बाटो यहाँ मैले अघि देखाएँ यो साँघुरो बाटो हेर्नुहोस् त, यो साँघुरो बाटोलाई चाहिँ उहाँले के गरिदिनुहुनेछ, बन्द गरिदिनु हुनेछ है। अब उहाँले साँघुरो बाटोलाई त बन्द गरिदिनुहुनेछ, अब त्यसो भए मानिसहरू अन्य व्यक्तिहरू है, धेरै व्यक्तिहरू चाहिँ फराकिलो बाटोमा हिँडिराखेका थिए, हिँडिराखेका छन्, अनि एकदमै थोरै व्यक्तिहरू मात्रै जीवनको बाटो यानि कि साँघुरो बाटोमा हिँडिराखेका छन् भने अब अरू व्यक्तिहरूको चाहिँ के हुन्छ होला भन्ने प्रश्न हामीलाई आउन सक्दछ है, आउन सक्दछ। अब उनीहरूको लागि चाहिँ के हुन्छ होला त, हेर्नुहोस् त उनीहरूको लागि के हुन्छ होला, वर्ल्ड अफ म्यानकाइन्ड, जतिजना व्यक्तिले येशूलाई चिनेकै छैनन्, विश्वास गरेकै छैनन्, त्यो व्यक्तिहरूको चाहिँ के हुन्छ होला, के हुन्छ होला। हेर्नुहोस् त योहन्ना 1:9 हामीले हेर्छौँ भने चाहिँ येशू ख्रीष्ट चाहिँ त्यो साँचो ज्योति हुनुहुन्छ, अनि उहाँको ज्योति चाहिँ सबै मानिसहरूमा चाहिँ चम्कन्दछ भनेर बाइबलले बताउँदछ है। पहिलो योहन्ना 4:14 हामीले पढ्छौँ भने चाहिँ उहाँ चाहिँ संसारकै मुक्तिदाता हुनुहुन्छ भनेर भनिएको छ। योहन्ना 3:16 हामीले पढ्छौँ भने परमेश्वरले संसारलाई यति प्रेम गर्नुभयो भनेर बताउँदछ, संसारलाई प्रेम गर्नुभयो उहाँले, क्रिस्चियनलाई मात्र भनेर बताउँदछ र होइन संसारलाई नै। अनि योहन्ना 1:29 पनि हामीले हेर्छौँ भने हेर परमेश्वरको थुमा जसले चाहिँ संसारको पाप उठाइलिएर जाने भनेर बताउँदछ है। यहाँ हरेक पदहरूमा हामीले हेर्छौँ भने चाहिँ यीशुलाई चाहिँ वर्ल्ड सेभियर भनिएको छ, क्या संसारकै मुक्तिदाता भनेर भनिएको छ भने त्यसो भए परमेश्वरको योजना ती व्यक्तिहरूमा पनि छ, होइन? ती व्यक्तिहरूमा पनि परमेश्वरको योजना चाहिँ छ। त्यसो भए त्यो योजना चाहिँ के हो त? त्यो योजना के होला? त्यो योजना चाहिँ के हो भने, जब यीशु ख्रिस्टले साँघुरो बाटोलाई उहाँले बन्द गर्नुहुनेछ, उहाँले अब अर्को तेस्रो बाटोलाई पनि उहाँले चाहिँ खोलिदिनुहुनेछ। जुन कुरा अघि नै मैले सबैभन्दा सुरुमा वाति क्रममा नै मैले तपाईँहरूलाई बताइसकेको थिएँ, आज चाहिँ हामी तिनवटा बाटोहरूको विषयमा पढ्नेछौँ भनिकन है। अब तेस्रो बाटो चाहिँ के होला? तपाईँहरूलाई खुल्दुली लाग्न सक्छ, त्यो बाटो चाहिँ हाइवे बाटो। तेस्रो बाटो चाहिँ हाइवे, यानि कि राजमार्ग चाहिँ उहाँले चाहिँ के गरिदिनु हुने रहेछ? खोलिदिनु हुने रहेछ। यो चाहिँ कहिले खोलिन्छ त? जब यीशु ख्रिस्ट आउनुहुन्छ दोस्रो पटक, है, सेकेन्ड कमिङ भन्दछ अङ्ग्रेजीमा। अनि जब आउनुहुन्छ त्यसको बादमा चाहिँ उहाँले के गर्नुहुने रहेछ? अर्को बाटो खोलिदिनु हुने रहेछ। अनि जुन बाटो चाहिँ हामी यसया 35:8 पाउँदछौँ, कृपया यसया 35:8 पढिदिनु हुन म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। सकेसम्म जोएल ब्रदरले नै पढिदिनु हुन म अनुरोध गर्न चाहन्छु, किनकि उहाँसँग टिभीएस बाइबल छ।
अनि त्यहाँ एउटा राजमार्ग हुनेछ, औ एउटा बाटो जसको नाम पवित्रताको बाटो भनिन्छ, अशुद्ध जनले त्यसबाट भएर हिँड्न पाउने छैन, तर त्यो त उनीहरूको निम्ति हुनेछ। त्यस बाटोमा हिँड्ने यात्रीहरू मूर्ख भए तापनि बाटो बिराउने छैनन्।
हेर्नुहोस् त, त्यो बेलामा चाहिँ के खोलिदिनु हुने रहेछ? उहाँले तेस्रो बाटो खोलिदिनु हुने रहेछ, जुन बाटोको नाम चाहिँ हाइवे, यानि कि राजमार्ग हो। अब बाइबलमा प्रष्ट यहाँ के लेखेको छ भने, फुल्सहरू, है, मूर्खहरूले पनि त्यहाँ चाहिँ बाटो बिराउने छैन भनेर भनेको छ क्या। अनि बाइबलमा हामीले हेर्छौँ भने मूर्ख चाहिँ को हो त भनेर हामीले हेर्छौँ भने, भजन सङ्ग्रह 14:1 हामीले पढ्छौँ भने के कुरालाई पाउँदछौँ भने, जसले चाहिँ परमेश्वरै हुनुहुन्न भन्ने कुरा हृदयमा सोच्दछ, है, त्यो व्यक्तिहरू चाहिँ को हो अरे? फुल हो, है। नास्तिकहरूलाई चाहिँ बाइबलले चाहिँ के भन्दछ? मूर्खहरू भन्दछ। अनि यो बाटो चाहिँ यस्तो बाटो हो, यस्तो पवित्रताको बाटो हो, जुन बाटोमा चाहिँ के हुने रहेछ? मूर्खहरूले, परमेश्वरै छैन भन्ने व्यक्तिहरूले पनि यो बाटोमा हिँड्नको लागि चाहिँ के गर्ने छैन रहेछ? बाटोलाई बिराउने छैन रहेछ। हेमेन, कति असल बाटो रहेछ। हेर्नुहोस् है, तेस्रो बाटो। अब यसया 35:9 पनि पढिदिनु हुन म तपाईँलाई अनुरोध गर्न चाहन्छु। टिभीएस बाइबल अरूसँग पनि छ भने पढिदिनु हुन अनुरोध गर्न चाहन्छु।
त्यहाँ कुनै सिंहहरू सिंह हुने छैन, न त कुनै हिस्रक जनावर नै त्यसमा हिँडिने छ। त्यो त्यहाँ पाइने छैन, तर दाम तिरेर छुट्याएकाहरू त्यसमा हिँड्ने छन्।
हेर्नुहोस् है, यहाँ के भनेको छ भने नि, बाइबलमा चाहिँ कस्तो के लेखेको छ भने, त्यहाँ चाहिँ कुनै सिंहहरू हुने छैन भनेको छ, हो, सिंहहरू चाहिँ हुने छैन भनेर बताइएको छ। अब तपाईँहरूले यदि यसैया 11:9-6 तपाईँहरूले पढ्नुहुन्छ भने, त्यहाँ चाहिँ के लेखेको छ भने, जब यीशु ख्रिस्ट आउनुहुन्छ, उहाँले 1000 वर्षको राज्य गर्नुहुन्छ, त्यो बेलामा चाहिँ सिंहहरूले चाहिँ घाँस खानेछ भनेर प्रश्नै लेखेको छ। घर गएर तपाईँहरूले पढ्नुहोस् है, यसैया 11:11 तपाईँहरूले पढ्नुभयो भने सिंहले चाहिँ घाँस खानेछ भनेर बताउँदछ। तर यसैया 35:9 हामीले हेर्दै गर्दा त त्यहाँ कुनै पनि सिंह हुने छैन भनेर बताउँदछ। हेर्नुहोस् त, त्यसो भए यो सिंह चाहिँ कुन सिंह हो त? कुन सिंह चाहिँ त्यो राजमार्गमा हुने छैन? यीशु ख्रिस्टले राज्य गर्दै गर्नुहुँदाखेरि, 1000 वर्षको शासन गर्दै गर्नुहुँदाखेरि चाहिँ यो सिंह हुँदैन भनेर भन्दै गर्दा, यो सिंह चाहिँ को होला, के होला? जसको उत्तर हामी कहाँ पाउँदछौँ भने, पहिलो पत्रुस 5:8 हामी पाउँदछौँ। यो पद चाहिँ तपाईँहरू जो कोहीले पनि पढ्न सक्नुहुन्छ, कृपया पढिदिनु हुन अनुरोध गर्न चाहन्छु। पहिलो पत्रुस 5:8,
सचेत रहौ, जाग रहौ, किनकि तिमीहरूको विरोधी शैतान गर्जने सिंह झै कसलाई निलौँ भनी खोज्दै चारैतिर घुमिहिँड्दछ।
हो त्यसो भए त्यो राजमार्गमा चाहिँ को नहुने रहेछ, सिंह हुँदैन भनेर भन्दै गर्दाखेरि चाहिँ साँच्चीकै जनावर सिंह होइन, तर यहाँ चाहिँ चिन्हको रूपमा चलाइएको सिंह हो, अनि यो सिंह चाहिँ को रहेछ, शैतान रहेछ। किनकि यहाँ के भनेको छ, गर्जने सिंह जस्तै, शैतान चाहिँ गर्जने सिंह जस्तै कसलाई भेटौँ र खा निलिहालौँ भनेर चाहिँ कुरी बसेको छ भनेर बाइबलले बताउँदछ। त्यसो भए यहाँ सिंह हुँदैन भनेर यसाया 35:9 भन्दै गर्दाखेरि यो सिंह चाहिँ शैतान हो है, यो सिंह चाहिँ को रहेछ त, शैतान रहेछ भन्ने कुरालाई हामीले पढ्न पाउँदछौँ। तपाईँहरूले याद गर्दै गर्नु भइराखेको होला, किनभने हामीले पहिलो पाठमा के पढेका थियौँ, हामीले बाइबललाई कसरी खोल्ने त, बाइबललाई खोल्ने चाबीहरू के रहेछन्, हेयर अ लिटल देयर अ लिटल, अलिकति यहाँ अलिकति त्यहाँ, सर्च द स्क्रिप्चर है, वचनलाई खोज भनेर भनेको छ होइन र। अनि हामीले वचनलाई खोज्दै गर्दाखेरि चाहिँ यसरी चाहिँ हामीले बाइबल चाहिँ मोहर लगाएको पुस्तकलाई चाहिँ हामीले के गर्न सक्ने रहेछौँ, हामीले यसरी खोल्न सक्ने रहेछौँ। अनि एकदमै महत्त्वपूर्ण पाठ छ त्यो है। अब हेर्नुहोस् है त, सिंह हुँदैन अरे, अब अर्को के पनि भनेको छ भने त्यो पदमा तपाईँहरूले हेर्नुभयो भने हिंस्रक, कुनै हिंस्रक जनावर चाहिँ त्यहाँनिर हिँड्ने छैन भनेर बताएको छ। सिंह पनि हुँदैन अरे अनि हिंस्रक जनावरहरू पनि हुँदैन भनेर भनेको छ। हेर्नुहोस् है, जनावर त सबै जनावर हुन्छ, जनावरले घाँस खान्छ भनेर भनेको छ, त्यसो भए यो हिंस्रक जनावरहरू चाहिँ के होला त भनेर हामीले हेर्दै गर्दा, यो हिंस्रक जनावर चाहिँ के हो भने जुन जनावरले चाहिँ, जनावर यानि कि शैतानले चाहिँ मानिसहरूलाई लड्नको निम्ति चाहिँ के गरिएको छ, पासो थापिएका कुराहरू छन्, जुन कुरा तपाईँले हेर्न सक्नुहुन्छ, चलचित्र, खराब चलचित्रका कुराहरू है, डिस्को क्लब बार है, त्यसपछि हेर्नुहोस् त यो वाइन स्टोर, यो मैले अघि नै बताइसकेँ हो, यस्तो यस्तो कुराहरूलाई चाहिँ बाइबलले रेभेनस बिस्ट भनेको छ, जुन चाहिँ के हो, हिंस्रक जनावरहरू हुन् है। अनि यस्तो कुराहरू पनि त्यो बेलामा चाहिँ हजार वर्षको राज्यमा चाहिँ यस्तो कुराहरू पनि के हुने छैन, त्यहाँ त्यो बाटोमा यानि कि त्यो पवित्रताको बाटोमा है, त्यो राजमार्गमा चाहिँ यी सबै कुराहरू चाहिँ कुनै कुराहरू पनि हुने छैनन्। अब अझै हामी यसाया 35:10 पनि पढ्नेछौँ, कृपया कन्टिन्यू गरिदिनु हुनको निम्ति म अनुरोध गर्न चाहन्छु ब्रदर जोएललाई।
अनि परमप्रभुका दाम तिरेर छुट्याएकाहरू फर्कनेछन् र सियोनमा गीत गाउँदै आउनेछन्, उनीहरूका शिरमा ती सदा रहिरहने आनन्द हुनेछ, उनीहरूले हर्ष र आनन्द प्राप्त गर्नेछन्, शोक र सुस्केर भोग भाग्नेछन्।
यहाँ कस्तो मजाको कुरा लेखिएको छ, छुटकारा है, यहाँ चाहिँ के भनेको छ, दाम तिरेर छुट्याइएकाहरू फर्कनेछन्। यसोले क्रिस्चियनहरूको लागि मात्र दाम तिरेर छुट्याउनु भएको हो र, हामीले दोस्रो पाठमा हामीले पढिसकेका छौँ, यीशुले त सबैको निम्ति छुटकाराको मोल तिर्नु भएको, त्यसो भए सबैजना चाहिँ के हुने रहेछन् त, हेर्नुहोस् त त्यहाँ, अनि परमप्रभुका दाम तिरेर छुट्याइएकाहरू फर्कनेछन् र सियोनमा गीत गाउँदै आउनेछन्। हेर्नुहोस् त, छुटकाराको दाम, ऱ्यान्सम भन्ने च्याप्टर हामीले पढिसकेका छौँ है, ऱ्यान्सम भन्ने कुरा यहाँनिर चाहिँ परमेश्वरले चाहिँ उहाँको अथवा येशु ख्रिस्टको हजार वर्षको राज्यमा चाहिँ उहाँले त्यो ऱ्यान्सम भन्ने कुरालाई चाहिँ त्यहाँनिर चाहिँ के गर्नुहुने रहेछ, अप्लाई गर्नुहुने रहेछ होइन, त्यो बेलामा अप्लाई गर्नुहुने रहेछ, अनि सबै व्यक्तिहरू चाहिँ के हुनेछन् अरे, त्यसरी फर्कनेछन्, अनि उनीहरूको निधारमा चाहिँ के हुनेछ अरे, हर्ष आनन्द हुनेछन्। कति असल कुरा हेर्नुहोस् त है, हर्ष आनन्दको साथमा सबैजना चाहिँ के हुनेछन्, फर्कनेछन्, शोक र सुस्केरा चाहिँ उनीहरूको के हुनेछ, भाग्नेछ भनेर बाइबलले बताउँदछ। अब सबैजना चाहिँ के हुनेछ, सबैजनाको यसरी पुनरुत्थान हुनेछ, अनि सबैजना चाहिँ जीवनमा फर्कने छन्। अब त्यसपछि के हुनेछ त भनेर हामीले यसै 29 अध्यायलाई हामीले असल तरिकाले घोरिएर हामीले पढ्छौँ भने चाहिँ के कुरालाई चाल पाउँछौँ भने त्यहाँनिर चाहिँ जो चाहिँ अन्धा छन् जसले देख्न सक्दैनन् उनीहरूको आँखा चाहिँ खोलिने छ भनेर भनिएको छ। जसले चाहिँ सुन्न सक्दैनन् तिनीहरूको कान पनि चाहिँ के हुनेछ खोलिनेछ भनेर बताउँदछ। अनि जसको चाहिँ समझ शक्ति छैन उनीहरूको चाहिँ समझ शक्ति पनि खोलिनेछ भनेर बताउँदछ। है यसो हो भने यसुलाई अहिले चिनेका छैनन् धेरै मानिसहरूले, किन? किनभने आई अफ अन्डरस्ट्यान्डिङ समझ शक्ति चाहिँ केले चाहिँ बन्द गरिदिएको छ त, किनभने दोस्रो कोरन्ती 4:4 हामीले हेर्छौँ भने चाहिँ के भनेको छ, संसारको देवले चाहिँ यानि कि शैतानले चाहिँ मानिसहरूलाई चाहिँ के गरिदिएको छ, आँखामा पट्टी लगाइदिएको छ, त्यही कारणले गर्दा पो नसुनेको हो त, त्यही कारणले गर्दा पो नबुझेको हो त। तर 1000 वर्षको राज्यमा चाहिँ शैतानलाई परमेश्वरले यीशु ख्रिस्टले चाहिँ बन्दी बनाउनु हुँदछ। अनि त्यो समयमा चाहिँ रेभेनस बिस्टहरू हिंसक जनावरहरू पनि कुनै कुराहरू हुने छैन। अनि त्यसो हुँदै गर्दाखेरि चाहिँ सबै व्यक्तिहरूले चाहिँ के गर्नेछ रहेछ, उनीहरूको कान समझ शक्तिको कान खोलिनेछ, है समझ शक्तिको आँखा खोलिनेछ। अनि समझ शक्ति चाहिँ त्यो बेलामा चाहिँ खोलिने छ। अहिले जो व्यक्तिहरू चाहिँ एकदमै बाइबल नबुझेर डिस्कस गर्नुहुन्छ, किन यस्तो किन यो त्यो भनेर डिस्कस गर्नुहुन्छ नि, सबै व्यक्तिहरूले चाहिँ त्यो बेलामा के गर्नु हुनेछ, है सबै कुरा चाहिँ पाउनुहुनेछ। अनि उनीहरूले चाहिँ डक्ट्रिनलाई चाहिँ के गर्नेछ भनेछ, पढ्नेछ भनेर, डक्ट्रिनलाई चाहिँ है परमेश्वरको वचनका कुराहरूलाई चाहिँ उहाँहरूले चाहिँ चाल पाउनुहुनेछ भनेर बाइबलले हामीलाई बताउँदछ। हेर्नुहोस् त, अनि 1000 वर्षको राज्यमा चाहिँ के हुने रहेछ त, त्यो व्यक्तिहरू चाहिँ है त्यो व्यक्तिहरू चाहिँ धार्मिकताको बाटोमा चाहिँ हिँड्नेछ र उहाँहरूले पनि इनाम पाउनुहुनेछ। अब हामीले हेर्छौँ भने राजमार्गको कुरा हामी गर्दैछौँ, है अहिले उदाहरणको लागि हामी हेर्छौँ भने राजमार्ग कसरी बनाइन्छ त भनेर हामीले हेर्छौँ भने राजमार्ग चाहिँ के हुन्छ, नचाहिएका ढुङ्गाहरू है यस्तो ढुङ्गाहरू हटाइन्छन्, बोर्डहरू साइन बोर्डहरू हेर्नुहोस् त साइन बोर्डहरू राखिन्छन् हो, सम्म बनाइन्छन् होइन र यसरी राजमार्ग तयार गरिन्छ नि। जब यीशु ख्रिस्ट आउनुहुन्छ उहाँले राज्य गर्नुहुन्छ नि, अनि त्यो राजमार्ग पनि त्यसरी नै बनाइन्छ है। त्यो राजमार्ग पनि जसरी अहिले हामीले राजमार्ग बनाइएको कुराहरूलाई हामी देख्दछौँ त्यसरी नै त्यो राजमार्ग पनि तयार भइन्छ। त्यो जुन कुरा हामी यसैया 62:10 हामी पाउन सक्दछौँ, म जोएल दाईलाई नै पढिदिनु भने म अनुरोध गर्न चाहन्छु। यसैया 62:10,
निस्क मूल ढोकाहरूबाट निस्क, मानिसहरूको बाटो तयार गर, उठाओ राजमार्ग उठाओ, ढुङ्गाहरूको टिप, जाति जातिका मानिसहरूका निम्ति झुन्डा झन्डा खडा गर।
हेर्नुहोस् न के भनेको छ, निस्क निस्क है मानिसहरूको बाटो तयार गर भनेर भनिएको छ। अनि यो बाटो चाहिँ कसले तयार गर्नुहुँदछ त भन्ने कुरा हामी आउने दिनहरूमा परमेश्वरको इच्छा भए हामी त्यो कुरालाई पनि हेर्ने नै छौँ। अनि यहाँ के भनेको छ भने ढुङ्गाहरू चाहिँ टिप भनेको छ हो, ढुङ्गाहरू टिप अनि के गरेर झन्डा खडा गर भनेर भनेको छ। अब यो चाहिँ साँच्चीकै ढुङ्गा टिप्नु भन्न खोजेको होइन, साँच्चीकै झन्डा खडा गर भन्न खोजेको होइन, यो चाहिँ के हो त सांकेतिक भाषा हो, यसलाई हामीले बुझ्न जरुरी छ। अब ढुङ्गा भनेको चाहिँ के हो त भनेर हामीले हेर्छौँ भने जुन कुराले चाहिँ हामीलाई अल्झाउँदछ है, अहिले अल्झाइराखेको ढुङ्गाहरू चाहिँ के हो भने अन्धविश्वासका कुराहरू हुन् है। बिरालोले मुसाले बाटो काट्यो भने के हुन्छ, खराब हुन्छ दिन। कागती झुन्डायो भने के हुन्छ है, आँखा लाग्दैन रे। अनि त्यसपछि अब अन्य अन्य धेरै 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 अन्धविश्वासका कुराहरू छन्। तर 1000 वर्षको राज्यमा यानि कि त्यो राजमार्ग जब तयार पारिन्छन् नि, त्यो राजमार्गमा चाहिँ यस्तो ढुङ्गाहरू चाहिँ हुने छैन, जुन ढुङ्गाले चाहिँ हामीलाई के गर्छ अल्झाउँदछ। अहिले सजिलैसँग ढुङ्गाहरूले अल्झाइराखेको छ भने त्यो बेलामा चाहिँ यो ढुङ्गाहरूले चाहिँ अल्झाउने छैन। हेर्नुहोस् है, अब यहाँ के भनेको छ, झन्डा फरफराओ भनेर भन्दै गर्दा चाहिँ साँच्चीकै झन्डा राख्ने अथवा साइन बोर्ड टाङ्ने भनेको होइन, तर त्यो साइन बोर्ड चाहिँ के को साइन बोर्ड हो त, त्यो झन्डा चाहिँ के को हो त भने सत्यताको झन्डा चाहिँ त्यहाँ खडा गरिनेछ। होइन परमेश्वरको वचन, सत्यताको वचन चाहिँ त्यहाँनिर के हुनेछ, खडा हुनेछ। जस्तै राजमार्गहरूमा चाहिँ के हुनेछ, यहाँ यो बाटो यहाँ जाने हो भनेर त्यहाँनिर लेखिएको हुन्छ नि, त्यस्तै त्यो बाटोहरूमा चाहिँ के हुनेछ, सत्यताको झन्डा यानि कि परमेश्वरको वचन चाहिँ गाडिएको हुनेछ, राखिएको हुनेछ। जुन वचन हेर्दै गर्दा मानिसहरू चाहिँ असल तरिकाले चाहिँ त्यो बाटोमा चाहिँ हिँड्न सक्ने छन्। हुन्छ, हामीले सबै कुरालाई हामीले हेरिसकेका छौँ। हामीले हेऱ्यौँ पहिलो, है, पहिलो बाटो, दोस्रो बाटो र तेस्रो बाटो। त्यो बाटोहरू के हुन् भन्ने कुरा, तिनवटा बाटोहरूलाई हामीले एकदमै विस्तृत रूपमा हामीले हेरिसकेका छौँ। है, अब तपाईँहरूले अझै गएर घरमा गएर पढ्नुहोस्, भिडियोलाई हेर्नुहोस् भनेर म तपाईँहरूलाई अनुरोध गर्न चाहन्छु। अनि केही बुझ्नु भएन भने हामी त्यो कुरामा छलफल गर्न सक्छौँ।